नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष कार्यक्रममा आज हामीसँग छन् काठमाडौँ उपत्यकाबाट टेम्पो र माइक्रोबस स्थानान्तरण गर्ने सरकारको तयारी, पहिलो चरणमा नयाँ बस पार्क जमल सिनामंगल रूटमा चल्ने टेम्पो र माइक्रो स्थानान्तरण गरिने,
सिनामंगलदेखि रत्न पार्क जमल लैनचोर हुँदै सामाखुसी गंगबु नयाँ बस पार्कसम्मको रूटलाई चाहिँ
बस सञ्चालनका लागि 15% सरकारको अनुदान, 80% सहुलियत दरमा नगर विकास कोषले ऋण प्रवाह गर्ने, व्यवसायले 5% मात्र लगानी गरे पुग्ने,
यसमा सरकारले सुरुमा चाहिँ अहिले यो पाइलट रूटको लागि चाहिँ सफ्ट लोनको हिसाबले 80%सम्म चाहिँ सरकारले लगानी गरिदिन्छ यो नगर विकास कोष मार्फत। त्यो चाहिँ सफ्ट लोन हुन्छ, अलिकति कम ब्याज भएको लोन हुन्छ।
सरकारको योजनाबाट यातायात व्यवसाय पनि उत्साहित, समय अनुकूल व्यवसायलाई पनि ढाल्दै जानुपर्ने व्यवसायको भनाई।
जमाना अनुसार हामी पनि व्यवसायहरू पनि परिवर्तन हुनुपर्छ र यात्रुहरूलाई पनि अब साना गाडीमा भन्दा केही हदसम्म उभिएर सिटीमा उभिएर यात्रा गर्नुपर्ने भएको हुनाले उभिएर यात्रा गर्नको लागि ठूला बसहरूले केही सहज हुन सक्छ।
सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस काठमाडौँ उपत्यकाबाट स्थानान्तरण गर्ने भएको छ। बढ्दो सवारी चाप व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा साना सवारी साधनलाई हटाउने भएको हो। विभागले परीक्षणका रूपमा पहिलो चरणमा गोंगबु सिनामंगल रूटमा चल्ने 35 टेम्पो र 26 माइक्रोबस हटाएर 17 बस सञ्चालन गर्न लागेको हो। यसै विषयमा हामीले काठमाडौँ दिगो शहरी यातायात आयोजना कार्यान्वयन निकायका प्रमुख एवं यातायात व्यवस्था विभागका सिनियर डिभिजनल इन्जिनियर खड्गलाल श्रेष्ठसँग कुराकानी गरेका छौं। काठमाडौँ उपत्यकामा अहिले चलिरहेका साना सवारी साधनहरू हटाएर त्यसको ठाउँमा ठूला सवारी साधन चलाउने कुराहरू आइराखेको छ, यसको प्रक्रियाको काम चाहिँ के भइरहेको छ?
हामीले सबै साना सवारी साधनहरू विस्थापित गर्ने भन्ने होइन, अहिले तत्कालै हामीले काठमाडौँ दिगो शहरी यातायात आयोजना यो आयोजना कार्यान्वयन इकाइ यो यातायात व्यवस्था विभाग मार्फतबाट चाहिँ पाइलट रुटको रूपमा परीक्षण रुटको रूपमा चाहिँ सिनामंगलदेखि रत्न पार्क जमल लैनचोर हुँदै सामाखुसी गंगबु नयाँ बस पार्कसम्मको रुटलाई चाहिँ त्यसमा संलग्न त्यो रुटमा चाहिँ अहिले चलिरहेको 26 माइक्रोबस सामाखुसी यातायातबाट र 35 टेम्पो चाहिँ यो सफा टेम्पो को चाहिँ 35 त्यसलाई विस्थापित गर्ने त्यो रुटबाट सोको सट्टामा चाहिँ त्यही सञ्चालकहरूको उसबाट संलग्न गरेर एउटा कम्पनी स्थापना मार्फत हामीले बस खरिदको प्रक्रिया अगाडि बढाउँछ। उनीहरू कम्पनीवालाहरूले पनि कम्पनी गठन भइसकेपछि कम्पनीमा संलग्न व्यक्तिहरूबाट बस खरिद गर्छ, त्यसलाई हामीले चाहिँ केही अनुदान रकम र टाउन डेभलपमेन्ट फन्ड भन्ने हाम्रो संस्था छ त्यस मार्फत निकायबाट चाहिँ ऋण प्रवाह गरेर बस कम्पनीलाई बस उपलब्ध गराउँछ।
भनेको अहिले ज जसले टेम्पो र माइक्रोबस सञ्चालन गरिरहेका छन् ती रुटमा उनीहरूकै हुनेछ बस पनि?
बसहरू उनीहरू संलग्न कम्पनी खडा गर्छ, कम्पनी मार्फतबाट बस सञ्चालन गर्ने हो, त्यसमा उनीहरूको संलग्नता हुन्छ। जो जो 35 टेम्पो र 26 माइक्रोबस ओनरहरू नै संलग्न हुने हो त्यस कम्पनीमा, अरू बाहिरी कोही पनि संलग्न हुँदैन।
कहिलेसम्ममा चाहिँ यो क्षेत्रमा अहिले यहाँले भन्नुभएको रुटमा ती ठुला गाडीहरू चल्न थाल्छन्?
हिजो अस्ति मात्रै उनीहरू कम्पनी दर्ता गर्न सफल भएको छ, कम्पनी दर्ता गर्ने प्रक्रिया पुरा भइसकेको छ। अब हामीले यो कोष प्रवाहको एउटा चाहिँ संयन्त्र बनाइसकेपछि त्यसमा अनि विभागसँग त्यो कम्पनीसँग कम्पनी र विभाग बिचमा एक किसिमको सम्झौता हुन्छ, करार सम्झौता। त्यो सम्झौता भइसकेपछि टाउन डेभलपमेन्ट फन्डसँग पनि एक किसिमको सम्झौता हुन्छ, त्यस सम्झौता अनुसार नै कम्पनीलाई ऋण प्रवाह र अनुदान रकमहरू उपलब्ध गराउने र बस खरिद प्रक्रियाहरू चाहिँ उनीहरूलाई अगाडि बढाउनलाई हामीले सहयोग गर्छौँ। बस खरिद प्रक्रिया भइसकेपछि त्यसपछि बस उपलब्ध भइसकेपछि मात्रै अनि यातायात सञ्चालनमा आउँछ।
बल्ल कम्पनी दर्ता भइसकेको छ। अब ऋण सम्झौता त्यसै गरी यातायात व्यवस्था विभागसँग सम्झौता अनि बस किन्ने चरण लगायतका यी प्रक्रियाहरू पार गर्नका लागि त निकै समय लाग्छ क्यारे नि?
त्यो यो सबै प्रक्रियाहरू नयाँ हो हाम्रो लागि र हाम्रो परिवेशको लागि पनि यो नयाँ हो। यो हरेक कामको लागि यति नै टाइम लाग्छ समय लाग्छ भनेर एकिनसाथ भन्न सकिँदैन। यो प्रक्रियागत कुरा हो तर हामी छिटोभन्दा छिटो यसलाई
छिटोभन्दा छिटो भन्ने योजना चाहिँ कहिलेसम्म हो विभागको?
हामीले सम्झौता चाहिँ अब एक महिनाभित्रमा सम्झौता गरिसक्छौँ कम्पनीसँग, कम्पनी र विभाग बिचमा एक महिनाभित्रमा हामी सम्झौता गर्ने तयारीमा छौँ। ती सबै कागजपत्रहरू तयारी अवस्थामा तयारी गर्दैछौँ। त्यसपछि टाउन डेभलपमेन्ट फन्ड र हाम्रो भौतिक योजना मन्त्रालय बिचमा एक किसिमको सम्झौता हुन्छ फन्ड फ्लोको मेकानिजमको सम्बन्ध। त्यो फन्ड एभाइलेबल टाउन डेभलपमेन्ट फन्डमा एभाइलेबल भइसकेपछि हामीले चाहिँ करार सम्झौता मार्फतबाट अनि त्यसपछि सँगसँगै उनीहरू कम्पनी र टाउन डेभलपमेन्ट फन्डको बिचमा नै एक किसिमको ऋण प्रवाहको सम्झौता हुन्छ। त्यसपछि खरिद प्रक्रिया अगाडि बढ्छ।
पहिलो चरणमा त सिनामङ्गलबाट रत्न पार्क हुँदै नयाँ बस पार्क चल्ने रूटका साना गाडी तथा टेम्पोहरू स्थापन हुने भए, त्यस पछाडिको चरणमा चाहिँ कुन कुन ठाउँमा कसरी बसहरू सञ्चालन गर्ने योजना छ?
यसमा अब यो काठमाडौँ दिगो सहरी यातायात आयोजना मार्फतबाट हामीले दुईवटा परीक्षण रूटहरू सञ्चालन गर्ने भन्ने म्यान्डेट हो। त्यो दुईवटा परीक्षण रुटहरू सञ्चालन गर्न एउटा हामीले त अघि भनेकै रुट भएको, अर्को रुटको हामीले स्टडी गर्दैछौँ। यो रुटको चाहिँ हामीले लन्च गरिसकेपछि यसबाटको अनुभवबाट अर्को रुटहरूमा नि केही परिमार्जित गरी नयाँ रुट सेलेक्सन गर्छौँ। दुईवटा रुटलाई हामीले काठमाडौँदेखिको सहरी यातायात आयोजना मार्फतबाटै परीक्षण रुटको रूपमा सञ्चालन गर्छौँ। यो एडिबी को चाहिँ ग्रान्ट र लोनबाट सञ्चालन हुने हो यो प्रोजेक्टको रूपमा। त्यस पछाडि अब सबै काठमाडौँ उपत्यकाभित्रको सबै रुटहरूलाई व्यवस्थित गर्नलाई काठमाडौँ उपत्यका काठमाडौँ दिगो सहरी यातायात आयोजनाको सिफारिसमा 66 रुटहरू मा चाहिँ यसलाई चाहिँ रुट निर्धारण गर्नपर्छ भन्ने सिफारिस भयो भने चाहिँ त्यही अनुसार पछि अब हामीले एउटा निर्देशिका पनि 16 व्यवस्थित गर्नको लागि एउटा निर्देशिका तयार गरी मन्त्रालय मार्फतबाट त्यसलाई चाहिँ स्वीकृत गराउने प्रक्रियामा भएको हुँदाले त्यो अब बाँकी रुटहरूमा चाहिँ नेपाल सरकारले अथवा यातायात व्यवस्था विभागले त्यसै गाइडलाइन निर्देशिका अनुसार व्यवस्थित गर्दै लाने लक्ष्य राखेका छ।
यी ठाउँमा जुन भइरहेको सवारी चाप छ त्यसमा ठूलो बस हालेपछि कति सवारी चाप हट्ने अनुमान गरिएको छ?
त्यसमा एक्ज्याक्टली यति नै भन्ने अब यो अध्ययन प्रतिवेदन मैले सबै गरेन, तर हामीसँग अहिले 10,000 भन्दा बढी सार्वजनिक सवारी साधन भएको छ। त्यसलाई हामीले कम्तीमा 1,000 सवारी साधनले पुग्ने अनुमान अध्ययनबाट देखिरहेछ। भनेपछि त्यो भोल्युम व्यवस्थित गरेर साइन्टिफिक वेले चलाउने हो भने ट्राफिक जाम त एउटा समस्या हल गर्न सकेला ट्राफिक जाममा केही मात्रामा, तर सबैभन्दा इम्पोर्टेन्ट कुरा पब्लिकलाई डोर टु डोर सर्भिस गर्न दिन व्यवस्थित यातायात प्रणाली भयो भने एउटा नियमित रूपमा सहज र भरपर्दो सार्वजनिक यातायात सुविधा पाउँछ भन्ने हामीले यो प्रोजेक्टको लक्ष्य हो।
भनेको 10,000 सवारी साधनको संख्यालाई 1,000 नै पुग्ने भए?
त्यस्तै अध्ययनमा मैले ठ्याक्कै एक्ज्याक्ट भएन, 1,000-2,000 यही रेन्जमा छ त्यो अध्ययन रिपोर्टमा छ होइन, त्यति भोल्युममा घट्छ। त्यसबाट पोल्युसनदेखि लिएर तपाईँको पब्लिक प्राइभेट यो पब्लिक सेक्टरको जुन वातावरण पोल्युसन पनि घट्ने एउटा, अनि यात्रुलाई चाहिँ सेवामा र टाइमली फेसिलिटीहरू उनलाई उपलब्ध हुने र भरपर्दो गराउनलाई विभागसँग त्यसैको कारणले करार सम्झौता गरेर चाहिँ उनीहरूले यातायात सञ्चालन गर्ने भएको हुनाले एउटा कन्ट्रोल मेकानिजम पनि हुने हो र विश्वसनीय हुन्छ भन्ने हामीले त्यस्तो अवधारणा राखेका छौँ।
यस क्षेत्रमा जति पनि गुडिरहेका साना सवारी साधनहरू छन् त्यसमा ठूलो बस हाल्दाखेरि ती सवारी साधनहरू चाहिँ फेरि कहाँ लगाएर चलाइन्छ? त्यतिकै विस्थापन हुने अथवा त्यतिकै थन्किने त हुँदैन होला, यसको विकल्प चाहिँ?
यसको विकल्प रूपमा साना सवारीहरूलाई सकेसम्म हामीले अब हामीले अहिले तत्कालै त दुईवटा परीक्षण रुट सञ्चालन गर्ने, एउटा तत्कालै सञ्चालन गर्ने, अर्को अध्ययनकै क्रममा भएको छ, अध्ययन भइरहेको छ, र यसबाट विस्थापित हुनेलाई हामीले सकेसम्म नयाँ रुटहरू टर्सरी रुट तृतीय श्रेणीको साना रुटहरूमा साना भेकलहरूलाई चाहिँ त्यहाँ व्यवस्थित गर्ने र उहाँहरूलाई हामीले चाहिँ उपत्यका बाहिर उपयुक्त ठाउँहरूमा विस्थापित हुनेसम्म त्यसरी अपर्च्युनिटी दिन्छौँ।
त्यो भनेको चाहिँ बाहिरी जिल्लाहरू कि रिङ रोडभन्दा बाहिर काठमाडौँ उपत्यकामै पनि
बाहिरी जिल्लाहरू हामीले उपत्यका बाहिर भन्न खोजेको हो। हामीले निर्देशिका पनि त्यो उपत्यका बाहिर जान खोज्नेहरूलाई विशेष प्रोत्साहनसहित चाहिँ उहाँहरूलाई चाहिँ विस्थापित गर्ने उपत्यका बाहिरै भन्ने एउटा लक्ष्य राखेका छौँ। त्यसरी व्यवस्थित गर्ने अनि यो 20 वर्ष यो पुरानो भेहिकलहरू चाहिँ अब बिस्तारै टाइम समयअनुसार उनीहरू चाहिँ अब काम नलाग्ने अवस्थामा पुग्छ, त्यो स्वतः विस्थापित पनि हुँदै जान्छ र नयाँ सिस्टमहरू पनि आउँदै गर्छ। त्यो कम्पनी मोडलमा गइसकेपछि नयाँ बसहरू आउँदै गर्छ, त्यो साना भेहिकलहरू बिस्तारै विस्थापित पनि हुँदै जान्छ।
अब साना सवारी साधनहरूको सट्टामा ठुला सवारी साधनहरू भित्र्याएपछि, ठुला सवारी साधनहरू सञ्चालनमा ल्याएपछि यसले ट्राफिक व्यवस्थापनमा कस्तो सहजता ल्याउला, के अपेक्षा छ?
ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनको लागि ठुला बसहरू मात्रै सफिसियन्ट होइनन्, त्यसको लागि पूर्वाधारको विकास गर्नु पर्यो। पूर्वाधारहरूको विकास र सँगसँगै बस स्टपदेखि बस लेनहरू, यो भौतिक पूर्वाधारहरूको विकास अति आवश्यक छ। यसबाट ठुला बसहरूले तत्कालै गर्ने भनेको यात्रुहरूलाई सहजता उपलब्ध गराउने हो र सङ्ख्या घट्दाखेरि ट्राफिक मासमा पनि चापहरू पनि घट्ने भयो। तर पब्लिक भेहिकलहरू 1-2 हजार घट्दैमा, 2-4 हजार घट्दैमा यहाँको ट्राफिक अहिले तत्कालै घटिहाल्ने र व्यवस्थित भइहाल्ने जान, त्यसको लागि सबै क्षेत्रबाट चाहिँ सुधार गर्न जरुरी छ। यसबाट चाहिँ तत्कालै हामीले पब्लिकहरूलाई चाहिँ डोर टु डोर सर्भिसको लागि उनीहरूलाई सहज भरपर्द गर्ने हो। त्यो अब प्राइभेट भेहिकलहरू त धेरै सङ्ख्यामा छन्, त्यसले गर्दाखेरि ट्राफिक चाप त त्यति साह्रै नघट्ला, तर यात्रुहरूलाई सुविधा हुन्छ।
के ठुला बसहरू ल्याउँदाखेरि यहाँको पूर्वाधारहरू पनि त्यही अनुरूप बनाउँदै लैजानुपर्ने, बनमत सम्भार गर्दै लैजानुपर्ने, विस्तार गर्दै लैजानुपर्ने आवश्यकता देख्नुहुन्छ?
जरुर, त्यसमा अब पूर्वाधारको विकास त अनिवार्य छ। बिना पूर्वाधारहरू अब हामीले बस मात्रै सञ्चालन गर्न खोजेर हुन, त्यसको लागि हामीले तत्काल अवस्थामा बसहरूलाई विभिन्न रुटहरूमा वर्गीकरण गरेको छौँ। प्राइमेरी, सेकेन्डरी, टर्सरी रुटहरू, प्राइमेरी रुटहरूमा त्यही अनुसारको ठुला बसहरू, सकेसम्म ठुला बसहरू, र सेकेन्डरी रुटहरूमा मध्यम स्तरको बसहरू, र टर्सरी रुटहरूमा अहिले हाल सञ्चालन रहेको माइक्रो बससम्मका साना भेहिकलहरू, विद्युतीय गाडीहरूलाई पनि प्रोत्साहन गर्ने भन्ने त्यो लक्ष्यसहित अगाडि बढेको।
साना गाडीहरू विस्थापन गरेर ठुलो बसहरू सञ्चालन गर्ने सवालमै केही भन्नु छ यहाँको?
अब मैले भन्नुपर्दा समग्र यहाँ उपत्यकावासीहरूलाई र यातायात सञ्चालकहरू यस कार्यहरूमा सहयोग गरिदिनु हुन, र यो कार्य भनेको आगामी दिनहरूमा अत्यन्त जरुरी र आवश्यक भइसकेका छन्। यसरी हेफाजर्डले जथाभावी हिसाबले अव्यवस्थित रूपमा यातायात सञ्चालन गरेर सधैँ रहिरहन सक्दैनन्, सुधार जरुरी छ। त्यो सुधारको एउटा चेष्टा हो, यसमा अब यसलाई परिष्कृत गर्न राय सुझावहरूको अपेक्षा राख्छौँ।
उहाँ हुनुहुन्थ्यो काठमाडौँ दिगो सहरी यातायात आयोजना कार्यान्वयन इकाइका प्रमुख एवं यातायात व्यवस्था विभागका सिनियर डिभिजनल इन्जिनियर खड्गलाल श्रेष्ठ। उहाँका अनुसार अबको 2-4 महिनाभित्रै काठमाडौँको नयाँ बस पार्कबाट लैनचौर हुँदै सिनामंगलसम्म चल्ने 3 पाङ्रे टेम्पो र माइक्रोबसहरू देख्न पाउने छैनन्। त्यसको ठाउँमा सुविधा सम्पन्न अपाङ्ग मैत्री बसहरू गुड्नेछन्। हामीले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठसँग अहिले चलिरहेका टेम्पो र माइक्रोबसको व्यवस्थापनका विषयमा कुराकानी गरेका छौं।
यो काठमाडौँमा साना सवारी 4 पाङ्रे मात्रै होइन, 3 पाङ्रे पनि, र चाहिँ यो मिनी माइक्रो लगायत सबैलाई हटाएर यहाँ चाहिँ मास ट्रान्जिटका ठुला सवारी साधन सञ्चालन गर्ने भनेर सरकारले चाहिँ कार्यक्रम अगाडि बढाइरहेको छ। त्यसैमध्ये चाहिँ काठमाडौँको चाहिँ टोटल चाहिँ यो रुटहरू जुन 200 चन्चुलका हारहरूमा छन् अहिले, त्यसलाई चाहिँ 600 रुटमा कायम गर्ने भनेर हाम्रो चाहिँ एडिबीको सहयोगमा सञ्चालित भएको चाहिँ काठमाडौँ दिगो सहरी यातायात आयोजना भन्ने छ, जुन आयोजना छुट्टै छ। त्यसको एउटा मेन कम्पोनेन्ट भनेको यातायातै हो, यहाँ त उसले यातायातै हो, यातायात सम्बन्धी नै, तर आयोजना चाहिँ मन्त्रालय अन्तर्गत छुट्टै छ। र त्यो आयोजनाले के गर्दैछ भन्दाखेरि सुरुमा चाहिँ पाइलट प्रोजेक्टको रूपमा चाहिँ 2 रुटमा चाहिँ मास्टान्डिक सहरसँग सञ्चालन गर्ने, त्यसपछि त्यो चाहिँ पाइलट प्रोजेक्टको चाहिँ सफलता हेरेर, त्यसको चाहिँ इम्प्याक्ट हेरेर, त्यसबाट चाहिँ पाठ सिकेर अरू चाहिँ बाँकी 64 रुटमा पहिले चाहिँ मास्टान्डिक सहरसँग सञ्चालन गर्ने, त्यसपछि काठमाडौँको चाहिँ सक्सेस स्टोरी हेरेर अरू चाहिँ ठुला सहरहरूमा पनि यसलाई चाहिँ लिएर जाने, रेप्लिकेट गर्ने भन्ने कुराहरू छ।
अहिले ती 2 रुट चाहिँ कुन कुन हुन्?
अहिलेको चाहिँ 2 रुटमध्ये एउटा धेरै काम अगाडि बढिसकेको रुट चाहिँ नयाँ बसपाकबाट चाहिँ गङ्गु हुँदै लन्चर हुँदै यो हाम्रो सिनामङ्गलसम्म को रुट हो त्यो रुट र अर्को रुट चाहिँ हाम्रो यो किर्तिपुरबाट उहाँ चप्पल कारखानासम्म मार्गको चप्पल कारखानासम्म रुट हो अहिले चाहिँ व्यवसायहरूसित कुरा मिलिसकेको रुट चाहिँ नयाँ बसपाकदेखि त्यो चाहिँ सिनामङ्गलसम्मको रुटमा चाहिँ कुरा मिलिसकेको छ त्यहाँ चाहिँ दुई प्रकारको चाहिँ सवारी साधन सञ्चालन भइरहेको थिए एउटा माइक्रोबस र अर्को चाहिँ तिन पाङ्रे टेम्पो अनि ती दुई प्रकारको सवारी सञ्चालकहरूलाई यहाँ विभागमा ल्याएर पटक पटकको मिटिङ पर्छ त उहाँहरूले चाहिँ 50-50 सेयर हुने 50-50% सेयर हुने गरेर चाहिँ उहाँ समझदारी कायम गरिसक्नु भएको छ उहाँहरूको चाहिँ कम्पनी यो कम्पनीको रूपमा सञ्चालन गर्नुपर्ने हो अब कम्पनी दर्ता प्रोसेसमा उहाँहरू हुनुहुन्छ र अर्थ मन्त्रालयले समेत चाहिँ यो फाइनेन्सियल कुराहरूमा चाहिँ सहमति दिइसकेका छ दिइसकेका हुनाले चाहिँ अब त्यसमा त्यो रुटमा चाहिँ 17 ठुला प्रकृति बसहरू सञ्चालन गर्ने भनेर चाहिँ काम अगाडि बढिसकेको छ
कति समय लाग्ला यो ठुला बसहरू ल्याउनका लागि
अब यो चाहिँ पाइलट प्रोजेक्ट रूपमा लिएको जुन चाहिँ नयाँ बसपाकदेखि सिनामङ्गलसम्म रुट छ त्यसको चाहिँ काम त छिटै अगाडि बढ्ला 2-3 महिनामा त्यो सकिन्छ होला सकिन्छ भने मतलब त्यो सुरु होला र अरू चाहिँ टोटल चाहिँ काठमाडौँलाई नै मास्टरमय बनाउनलाई चाहिँ अलिकति 2-3 वर्ष लाग्छ किनभने हाम्रो यो कामको प्रोसेस अलि लामो नै हुन्छ व्यवसायलाई मनाउनु पऱ्यो हाम्रो चाहिँ सरकारको चाहिँ के छ धारणा भन्दाखेरि त्यो जुन जुन रुटमा चाहिँ नयाँ चाहिँ मास्टरको बसहरू ल्याउने हो त्यति रुटमा चाहिँ साबिङमा चाहिँ जुनसुकै प्रकारको सवारी सञ्चालन गरेको व्यवसायहरूलाई नै एउटा चाहिँ कम्पनी रूपमा चाहिँ समबद्ध गरेर अनि उहाँहरूको चाहिँ नै ओनरसिपबाट नै त्यो सञ्चालन गर्ने भनेर यसरी अगाडि बढेको अवस्था हो
यस क्षेत्रमा साना सवारी साधनलाई हटाएर ठुला बसहरू सञ्चालन गर्न थालेपछि त्यस्तै चाहिँ सवारी चापको व्यवस्थापन कसरी हुने अपेक्षा गरिएको छ
यसमा के छ भने अब तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो कि यो साना साना सवारीले 6-7 8 सवारीले बोक्ने चाहिँ यात्रुहरू ठुलो बस एउटैले बोक्छ त्यसले गर्दाखेरि नै त्यसबाट नै कम सङ्ख्यामा भए पनि बसहरू भएपछि पुग्छ अहिले उदाहरणको लागि अहिले चाहिँ हाराहारीमा चाहिँ 10,000 जान्छन् चाहिँ यहाँ सार्वजनिक सवारी चल्छन् उपत्यकामा सान ठुला गरेर अब यो हाम्रो चाहिँ टोटल रिस्ट्रक्चर गर्न सकियो भने कम्तीमा चाहिँ 3,000-3,200 चाहिँ सवारी साधन भएदेखि पुग्छ त्यो हिसाबले चाहिँ स्टडी भएको छ त्यसले गर्दाखेरि सवारी साधन कम हुने बित्तिकै त्यहाँ जामको समस्या पनि कम हुन्छ र एउटै चाहिँ गाडीले 80-90 जनासम्म चाहिँ यात्रु बोक्ने भएको हुनाले र चाहिँ धेरै चाहिँ गाडी आवश्यक पनि पर्दैन र चाहिँ त्यो चाहिँ एकदम वातावरण मैत्री पनि हुन्छ र चाहिँ त्यो यात्रुहरूलाई सुविधाजनक पनि हुन्छ र त्यो चाहिँ के पनि भन्नु यो जामको हिसाबले पनि त्यो राम्रो हुन्छ
अहिले चलिरहेका ती साना सवारी साधनहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ
अब यो पाइलट रुटमा चलिरहेको जुन दुईवटा मैले अघि भनिसकेँ पाइलट रुटमा चलेकालाई चाहिँ यहीँको चाहिँ थर्ड भनौँ न टर्चरी रुट तेस्रो प्रकृति रुटमा चाहिँ सिफ्ट गरिदिने र अरू सबैलाई चाहिँ काठमाडौँभित्र चाहिँ हटाउन सकिँदैन किन मास्टरको ठुलो बस आइसकेपछि यसमा चाहिँ अब काठमाडौँभन्दा बाहिर यिनीहरूलाई चाहिँ सिफ्ट गर्ने भन्ने कुराहरू छ र चाहिँ त्यो पनि छ भने अर्को चाहिँ अब 20 वर्ष पुगेको चाहिँ सवारी साधनहरू चाहिँ हामी विस्थापन गर्दैछौँ त्यो हिसाबले पुरानाहरू त त्यसरी विस्थापित हुन्छ भने अब केही बाँकी रहेकोलाई काठमाडौँ बाहिर चाहिँ हामी विस्थापन गरेर चलाउँछौँ
काठमाडौँ उपत्यका बाहिरका सहरहरूलाई पनि काठमाडौँ उपत्यकामा जस्तै ठुला बसहरू चलाउने कुरा छ नि यो चाहिँ के हो कसरी सञ्चालन हुँदैछन्
पहिला काठमाडौँमै सञ्चालन गर्नु पर्यो सबभन्दा बढी चाहिँ पपुलेटेड भएको सहर त काठमाडौँ हो राजधानी पनि भएको हुनाले चाहिँ पहिले चाहिँ काठमाडौँमा मास्टरले चाहिँ सञ्चालन गरेर हेर्ने त्यसपछि अब विराटनगर पोखरा नेपालगञ्ज भैरव लगायतका चाहिँ ठुला सहरहरूमा यो सिस्टममा चाहिँ त्यहाँ पनि लागू गर्ने भन्ने हो
यो सँगसँगै
हजुर यो सँगसँगै योभन्दा पछाडि यहाँ यो भनौँ काठमाडौँको चाहिँ मास ट्रान्जिटको चाहिँ इम्प्याक्टहरू हेरेर त्यसबाट चाहिँ यात्रुलाई पुग्ने सुविधाहरू त्यसबाट चाहिँ वातावरण आएको चाहिँ राम्रा प्रभावहरू त्यो सबै हेरेर अनि बाहिर लाने हो
त्यो चाहिँ यहाँले भने जस्तै अहिले जो जसले अहिलेका साना सवारी साधनहरू चलाइरहेका छन् तिनै व्यवसायलाई संलग्न गराएर कम्पनी मार्फत सञ्चालन गर्ने हो
अब तिनीहरूलाई विस्थापन हुन नपरोस् तिनीहरूको चाहिँ पेसामा चाहिँ दखल नपरोस् तिनीहरूको आय आर्जनमा चाहिँ समस्या नपरोस् भन्ने हिसाबले सरकारले त्यसरी सोच्या हो अब चाहिँ अलि चाहिँ हामीले जुन पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गरेँ भने उहाँहरू चाहिँ मान्नु भएको छ अब मान्नु नै हुन्छ होला किनभने उहाँहरूलाई चाहिँ सरकारले सहुलियत पनि दिन्छ र उहाँहरूको चाहिँ पेसाको रोजगारीको चाहिँ पनि संरक्षण हुन्छ त्यो हिसाबले उहाँले मान्नुपर्छ र मास्टरमा जाँदाखेरि अब उहाँहरू आउँदै आउनु भएन भने त सरकारले विकल्प पनि सोध्नुपर्ने हुन्छ तर सकेसम्म चाहिँ सरकार चाहिँ अहिले भइरहेको व्यवसायहरूलाई नै चाहिँ निरन्तरता दिने र उहाँलाई कम्पनीको मार्फत चाहिँ सञ्चालन गरिदिने भन्ने नै छ
यसरी सञ्चालन गरिने कम्पनीमा चाहिँ कसको सेयर कति प्रतिशत हुन्छ सेयरको हिस्सा
यसमा त व्यवसायहरू बिचमा नै हामी छलफल गराउँछौँ उहाँहरूले अहिले कस्तो प्रकारको सवारी सामान कति सङ्ख्यामा सञ्चालन गर्नु भएको छ त्यो हिसाबमा हेरेर उहाँहरू बिचमा नै अन्डरस्ट्यान्डिङ ल्याएर नै चाहिँ त्यसको सेयरको चाहिँ प्रतिशत निर्धारण हुन्छ। जस्तै अब यो चाहिँ अहिले नयाँ बस पार्कबाट चाहिँ सिनामलको चाहिँ रुटमा चाहिँ 26 माइक्रो र 35 चाहिँ टेम्पो चलिरहेका थिए र उहाँहरू बिचमा विभिन्न चरणमा कुराहरू भएर हाम्रो अगाडि पनि उहाँसित छलफल भएर उहाँहरूले चाहिँ अब 50-50% सेयरमा चाहिँ अन्तिममा मान्नुभयो। पहिला चाहिँ कोही 51-52 चाहिने, कोही 55-45 हुनुपर्ने, कोही 51-49 भन्ने चाहिँ विभिन्न प्रकार कोही 60-40 कुराहरू पनि थिए। पछि विभागले पनि कन्भिन्स गरेर उहाँहरू पनि कन्भिन्स भएर चाहिँ अब चाहिँ हाम्रो दुई पछिको 50-50% सेयरमा चाहिँ हामी चाहिँ मन्जुर छौँ भनेर उहाँहरू सहमति काम भइसकेको अवस्था छ। यसरी नै अरू चाहिँ रुटमा पनि त्यही सञ्चालन गरेको व्यवसायहरूलाई नै चाहिँ छलफल गर्न लगाएर उहाँहरू बिचमै अन्डरस्ट्यान्डिङ कायम गराएर अनि कुन चाहिँ प्रकृतिको सवारीसँग सञ्चालन गरेको व्यक्तिले कति सेयर पाउने भन्ने कुरा त्यहाँ निर्धारण हुन्छ।
सरकारको लगानी चाहिँ कति हुन्छ यसमा?
यसमा सरकारले सुरुमा चाहिँ अहिले यो पाइलट रुटको लागि चाहिँ सफ्ट लोनको हिसाबले 80% चाहिँ सरकारले लगानी गरिदिन्छ। यो नगर विकास कोष मार्फत त्यो चाहिँ सफ्ट लोन हुन्छ, अलिकता कम ब्याज भएको लोन हुन्छ। त्यसमा चाहिँ उहाँहरूको सहसान त्यहाँबाट झिक्नु परेको हिसाबमा चाहिँ पुनर्पुँजीकरण भन्छ, त्यो हिसाबले चाहिँ 15% जति रकम चाहिँ सरकारले अनुदान दिन्छ। भनेपछि 5% जति रकममा त्यो चाहिँ व्यवसाय सञ्चालन गर्ने हो त्यति टोटल चाहिँ रकमको चाहिँ 5% चाहिँ उहाँहरू आफूले हाल्नुपर्ने हुन्छ।
एकदमै सस्तो ब्याजमा लगानी गर्ने त्यो रकम चाहिँ उनीहरूले किस्ताबन्दीमा तिर्दै जान्छ?
तिर्नु पऱ्यो नि, लोन भयो यस्तै तिर्नु पऱ्यो, ब्याज चाहिँ तिर्नु पऱ्यो र चाहिँ पछि चाहिँ फेरि सेल्फ सस्टेन हुनु पऱ्यो। अहिले तत्कालको सिड मनीको रूपमा चाहिँ सरकारले हालिदिएको, पछि उहाँले आफ्नो बिजनेस चाहिँ बढाउँदै लगेर र उहाँहरूको बिजनेस राम्रो भयो भने उहाँले अरू त्यो रुटमा पनि सञ्चालन गर्न दिने पनि व्यवस्था छ। त्यो हिसाबले उहाँले बिजनेस राम्रो गरेपछि अनि त्यो लोन तिर्दै जाने र आफ्नो चाहिँ इक्विटी बढाउँदै जाने चाहिँ गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ। नयाँ बस पार्क सिनामङ्गल रूटबाट हटाइने 3 टेम्पो र माइक्रोबसको व्यवस्थापन तथा नयाँ बस सञ्चालनका लागि वित्तीय स्रोत उपलब्ध गराउने लगायतको विषयमा कुराकानी गर्दै उहाँका अनुसार बस सञ्चालनका लागि सरकारले नगर विकास कोष मार्फत 80% सस्तो ब्याजमा ऋण र 15% अनुदान दिइनेछ, व्यवसायले भने 5% मात्र लगानी गर्नुपर्नेछ। हामीसँग सामाखुशी यातायात व्यवसाय संघका सचिव लालप्रसाद गुरागाईसँग नयाँ बस सञ्चालनका लागि व्यवसायको तर्फबाट भइरहेको कामका बारेमा गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईलाई फेरि स्वागत छ। कार्यक्रममा यतिन्जेलसम्म काठमाडौँ उपत्यकाबाट टेम्पो र माइक्रोबस स्थानान्तरण गर्ने सरकारको तयारी, पहिलो चरणमा नयाँ बस पार्क, जमल, सिनामङ्गल रूटमा चल्ने टेम्पो र माइक्रो स्थानान्तरण गरिने विषयमा चर्चा गर्यौं। अब व्यवसायको कुरा सुनौ। नयाँ बस पार्क सिनामङ्गल रूटमा सिनामङ्गल सफा टेम्पो परिवहन संघ मार्फत 35 टेम्पो र सामाखुशी यातायात व्यवसाय संघका 26 माइक्रोबस सञ्चालनमा छन्। ती रूटमा अहिले चलिरहेका 61 सवारी साधनलाई हटाएर ठूला क्षमताका 17 बस सञ्चालनको अन्तिम तयारीमा पुगेको छ व्यवसाय पनि। सिनामङ्गल सफा टेम्पो परिवहन र सामाखुशी यातायात व्यवसाय संघबीच 25-25 सेयर धनी रहने गरी दिगो सार्वजनिक यातायात प्राइभेट कम्पनी पनि दर्ता भइसकेको छ। हामीले सामाखुशी यातायात व्यवसाय संघका सचिव लालप्रसाद गुरागाईसँग यसै विषयमा कुराकानी गरेका छौं।
साना सवारीहरूलाई हटाएर ठूला सवारी साधनहरू सञ्चालनका लागि के प्रक्रिया, के काम गर्दै हुनुहुन्छ?
अब यो चाहिँ नेपाल सरकारको दिगो विकास परियोजनाले साना सवारीले गर्दाखेरि काठमाडौँ हुने जाम र व्यवसाय यो यात्रुहरूलाई परेको मर्का विशेषलाई ध्यानमा राखेर चाहिँ ठुलो सवारी साधनहरू भित्र आउँदाखेरि उनीहरूमा आइपर्ने समस्याहरूको केही भए पनि समाधान हुन्छ भन्ने हिसाबले नेपाल सरकारले जुन रूपमा योजना ल्याएर यो प्रोजेक्ट तयार गरेको छ, त्यही अन्तर्गत हामीलाई पनि हाम्रो र यो सिनामगन सफा टेम्पो परिवहन सङ्घ भन्नेसँग सम्झौता गराएर भदौ 2073 भदौ 26 गते यातायात व्यवस्था विभागमा भएको सम्झौता अनुसार अब हामीले कम्पनी दर्ता गर्ने र दुईवटा समितिबीच एकीकरण भएर एकल कम्पनी दर्ता गर्ने भन्ने जुन किसिमको हामीलाई उनीहरूसँग भएको सम्झौता थियो त्यही अनुसार हामीले अब दर्ता प्रक्रिया पुरा गरेर भर्खरै मात्रै अब नेपाल सरकारलाई बुझाएको छौँ.
कम्पनी दर्ता गरिसक्नु भयो?
कम्पनी दर्ता गरिसकेर भर्खर नेपाल सरकारमा हामी पुगेका छौँ. अब उनीहरूले हामीलाई त्यसपछि हुने सम्झौता के हो भन्ने कुरा भर्खर दिनुभएको छ. अब हामी सम्झौताको अध्ययनमा छौँ. अब यो सम्झौताको अध्ययन सिधिसकेपछि नेपाल सरकार र हामी बिचमा सम्झौता हुन्छ.
टेम्पो र यहाँहरूको जुन माइक्रो सञ्चालकहरू बिचको कम्पनी दर्ता गर्नुभयो, कति कति सदस्य छन् यसमा?
अहिलेलाई हाम्रो अब प्राइभेट कम्पनी दर्ता गर्ने भन्ने भएको हुनाले हामीले 25-25 सदस्य राखेका छौँ, जसमा सञ्चालक समिति 7 जनाको छ. र अब 135 टेम्पो र 26 माइक्रो हुँदाहुँदै पनि त्यसलाई हामीले चाहिँ अब प्राली चाहिँ नेपाल सरकारको कानुनमा 50 सदस्य मात्रै हुने भएको हुनाले टेम्पोबाट 35 घटाएर 25 र माइक्रोबाट पनि 26 घटाएर 25 गरेर दुवै पक्षीय एकाबसमा मिलाएर 50-50% सेयर लिने गरी हामीले सञ्चालन गर्नलाई सहमत भयो.
यति धेरै यातायात व्यवसायहरूलाई एउटै ठाउँमा गोलबन्द गराएर फेरि अहिले चलाइराखेको यातायातलाई विस्थापन गराएर अर्को सवारी साधन सञ्चालन गर्नका लागि सहमति पुर्याउनका लागि त निकै गाह्रो पनि भयो होला. के कसरी यो अवस्थामा ल्याइ पुर्याउनु भयो यति धेरै व्यवसायीहरूलाई आफ्नो नयाँ बस सञ्चालन गर्ने बारे?
अब यो सिनामङ्गल सफा टेम्पो परिवहन सङ्घमा 35 टेम्पोहरू सञ्चालन भइरहेको, हाम्रो सामाकोशी व्यवसाय सङ्घमा त 95 माइक्रो चलिरहेको, तर पनि अब यो प्रोजेक्टले चाहिँ सिनामङ्गलको 35 टेम्पो र हाम्रो 26 माइक्रो मात्र माएको हुँदाखेरि हामीले 26 माइक्रो र 35 टेम्पोलाई अनित्र यस रुटभन्दा बाहेक अनित्र रुटमा त्यो स्थानान्तरण यो त्यही रुटमा मात्रै नचल्ने गरी उपत्यकाभित्रै अन्तर रुटमा चलायो भनेदेखि अब त्यो सुविधा नपाउने र यदि उपत्यकाभन्दा बाहिर लग्यो भने अझ फर्दर 50,000 रुपियाँ चाहिँ एउटा सवारी बराबर यो टिडिएफ भन्ने संस्था रहेछ, यो टिडिएफले जुन सञ्चालन गरेको छ अहिले हामीलाई लोन दिँदैछ, यो टिडिएफले अब 5% ब्याज दरमा 80% लगानी गरेर 15% सेवा सुविधा दिएर 5% चाहिँ व्यवसायले लगानी गर्नुपर्छ भन्दाखेरि जमाना अनुसार हामी पनि व्यवसायहरू पनि परिवर्तन हुनुपर्छ र यात्रुहरूलाई पनि अब साना गाडीमा भन्दा केही हदसम्म उभिएर सिटीमा उभिएर यात्रा गर्नुपर्ने भएको हुनाले उभिएर यात्रा गर्नको लागि ठुला बसहरूले केही सहज हुन सक्छ भन्ने कुरालाई हामीले भविष्यमा यस्ता परिवर्तनहरू अब गर्दै गएन भनेदेखि साना सवारीहरूको चाप यो सहरमा बढी हुने देखिएकोले र जाम पनि बढ्ने भएको हुँदाखेरि केही हदसम्म कम गर्नको लागि यसमा हामी सहमत भएको हौँ.
अहिले अब यहाँले भने जस्तै गरी अहिले यहाँबाट स्थानान्तरण गर्नुपर्ने माइक्रो तथा टेम्पोहरूलाई चाहिँ उपत्यकाभन्दा बाहिर चलाउने कि यही भित्र चलाउने, के कस्तो समझदारी हुँदैछ
यसमा चाहिँ? अब खास हामी अन्तिम निर्णयमा पुगिसकेका छैनौँ, यो छलफलकै क्रममा छ. फेरि उपत्यकाभित्र पनि हामीलाई उहाँहरूले दिएको रुडमा मात्रै चलाउन पाइने भएको हुनाले अब उहाँहरूले दिने रुडहरूको बारेमा हामी अध्ययन गरिरहेछौँ. अब यो सम्झौता सँगसँगै अब हाम्रो यो हप्ताभित्रै सायद अब यो हप्ता भन्दा नि आउँदो हप्ताभित्र यसको सम्झौता हुन्छ. यो आउँदो हप्तामा सम्झौता गर्दै गर्दाखेरि हामीले यो रुट यो सवारीहरू कहाँ जान्छन्, बाहिर जान्छन् या भित्र जान्छन् अथवा कोही अब प्राइभेट बन्ने अवस्थामा पनि छन् त्यसो भएको हुनाले कुन कुन सवारीहरू कहाँ कहाँ जान्छन् भन्ने कुराको निर्कुल पनि सम्झौतासँगै हुन्छ.
प्रारम्भिक अध्ययनबाट अहिले जति पनि रोजगार पाइरहेका छन् जति टेम्पो र माइक्रो बसहरू सञ्चालन गर्दा कति चाहिँ यो आउने नयाँ 17 बसमा अटाउन सक्छन् र कति चाहिँ विस्थापित हुनुपर्ने अथवा रोजगार गुमाउनुपर्ने अवस्था आउन सक्छ?
यातायात लाइनमा सबैभन्दा बढी मजदुरको समस्या हुन्छ नै. अब 17 बसमा सबै मजदुर 61 सवारीका मजदुर खपत हुन्छन् भन्ने चाहिँ होइन, तर पनि हाम्रो सवारीहरू यो कौडीको भावमा अथवा यो पूर्ण रूपमा नष्ट गर्ने होइन. त्यसो भएको हुनाले यी सवारीहरू अन्यत्र जाँदै गर्दाखेरि धेरै स्वरोजगार मजदुरहरू हुने भएको हुनाले केही साथीहरू आफ्नो सवारीसँगै सवारी चलाउन जानुहुन्छ, केही साथीहरूलाई अब यो सोसल वर्कर भन्ने जुन अहिले यो योजना अन्तर्गत एकजना सरले कुराकानी गर्नुभएको छ उहाँसँग हामीले के कुरा राखेका छौँ भने यहाँको मजदुरहरूले त्यो छोड्दै गर्दाखेरि उनीहरूले यो छोडे बाबत पाउने केही सुविधा चाहिँ हामीलाई दिनुपर्छ भन्ने कुरा हामीले राखेका छौँ. यो अब खासै डिसिजन चाहिँ भइसकेको देखिन्न, उहाँहरूसँग अब सम्झौता गर्दै गर्दाखेरि हामीले यो कुराहरू पनि राख्छौँ. र यदि त्योभन्दा बाहेक चाहिँ अब यो जुन 17 बसमा जाने जुन गुरुजीहरू अथवा चालक स्वचालक मजदुरहरू हुन्छन् उनीहरूलाई चाहिँ अब हाम्रो यो प्रोजेक्टले नै तालिम दिएर यो भइरहेका सवारी चालकहरूलाई तालिम दिएर चाहिँ अपग्रेड गराउनेसम्मको ठाउँमा हामी ल्याउँछौँ भन्ने कुरा उहाँहरूले हामीलाई जानकारी दिनुभएको छ. यो बारेमा पनि अब फिक्स कुनै पनि कुराको तय भइसकेको छैन, तर पनि उहाँहरूले त्यो सर्त त्यो उहाँहरूले कुरा हामीलाई दिएको हुनाले हामी त्यो सर्त चाहिँ अब बिल्कुल रूपमा मजदुरहरू यहाँबाट काम छोड्दै गर्दाखेरि उनीहरू बेरोजगार नहुन् भन्ने हिसाबले उहाँ उनीहरूको मागको सम्बोधन गर्ने कुरामा हामी प्रोजेक्टलाई माग्न कटिबद्ध हुनेछौँ। त्यसो भएको हुनाले खासै यो मजदुरहरू यहाँबाट विस्थापित हुनुपर्छ अथवा उनीहरूको रोजीरोटी खोसिन्छ भन्ने कुरा चाहिँ त्यति धेरै यसमा नआउने देखिन्छ।
कति समयसम्ममा यहाँहरूले नयाँ बस ल्याइसक्नुहुन्छ?
यसमा चाहिँ अब हाम्रो केही चाहिँ यति समयमा बस आउँछ भनेर भन्न सकिन्न, किनभने अब यो अपाङ्ग मैत्री सम्पूर्ण बसहरू अपाङ्ग मैत्री हुनुपर्छ भन्ने भएको हुनाले यो बनाउनलाई नै हामीले कुन खालको लिफ्ट राखेर अपाङ्ग मैत्री बनाउने भन्ने कुरा चाहिँ हामीले खोजिरहेछौँ। अब यो बस मलाई लाग्छ नयाँ वर्षमा आउन पनि सक्छ, नभए पनि अब यो इन्डियामै बन्ने र इन्डियाबाट च्याजिस आउन अथवा यो बनाउनको लागि मरमत गर्ने समय नि यो बनाउन नयाँ बडी बनाउनले 3 महिना जति लाग्ने भएको हुनाले ठ्याक्कै यतिखेर आउने आइपुग्छ भन्ने कुराको त ग्यारेन्टी भन्न सकिन्न। तै पनि अब नयाँ वर्ष सँगसँगै अब असारसम्ममा यहाँको यात्रुहरूले उक्त बसमा सेवा पाउनेछन् भन्ने कुरामा चाहिँ हामी ढुक्क हौँ।
अहिले त पाइलट प्रोजेक्टको रूपमा जुन सिनामङ्गल गोङ्गपु क्षेत्रमा चल्ने यो साना सवारी साधनहरूलाई त्यहाँबाट अन्यत्र स्थानान्तरण गरिँदैछ, भविष्यमा बिस्तारै काठमाडौँ उपत्यका र बाहिरका सहरमा समेत साना सवारीहरूलाई चलाउन नदिइने भनेको छ। यहाँहरू जस्तै समझदार व्यवहार भएका यातायात व्यवसायीहरू अन्यत्र नहुन सक्छन्, उहाँहरूको लागि चाहिँ के भन्नुहुन्छ?
अब यो त एक त देशको स्थिति र देशमा यातायात व्यवस्था कसरी गर्ने भन्ने कुराको निर्गुल गर्ने जिम्मा नेपाल सरकारको हो। नेपाल सरकारले ल्याएको कुनै पनि योजना लागू हुँदैन र प्रोजेक्ट सफल हुँदैन भन्ने कुरामा त म बिल्कुलै बाहिर जान चाहन्न, किनभने चाह्यो भने सक्छ भन्ने कुराको उदाहरण विविध कार्यक्रमहरू नेपाल सरकारले गरेको विविध गतिविधिहरूले देखाइसकेको छ। अब यति धेरै लोड सेडिङ हुने देशमा त लोड सेडिङ मुक्त हुने अवस्था आइसक्यो भनेपछि यो यातायात लाइन त नेपाल सरकारले चाह्यो भने तुरुन्तै सहज र व्यवस्थापन हुन्छ, यो कुरामा दुई मत छैन। तर एउटा के चाहिँ हो भनेदेखि नेपाल सरकारले कुनै पनि गाडीहरू विस्थापित गर्दै गर्दाखेरि उसको उचित सदुपयोग बाहिर लगेर कसरी गर्न सकिन्छ, यो अन्त लाँदाखेरि पनि यसको अन्त लानको लागि योग्य हो कि होइन, जस्तै अब अहिले चलिरहेका काठमाडौँमा चलिरहेका यो सफा टेम्पोहरू जुन छन् यिनीहरूलाई बाहिर लगेर पहाडी इलाकामा चलाउन सकिन्छ कि सकिँदैन, यस्ता कुराहरूको निश्चित एरिया छुटाएर र निश्चित रूपले यो गाडीहरूमा कम्तीमा पनि यो व्यवसायहरू घाटामा जाँदैनन् मर्दैनन् भन्ने हिसाबले नेपाल सरकारले सोच्यो र अहिलेको यो जुन त्यसमा पनि मुख्य समस्या यो व्यवसायहरूले मान्नुपर्ने अवस्था आउनुमा एउटा समस्या हाम्रो ट्राफिक पनि हो। ट्राफिकमा अब कानुनमा तपाईँहरूले पनि हेर्नुभएको होला, कानुनमा सिटीमा मान्छेहरू उभ्याएर यात्रा गराउन मिल्छ भन्ने कुराको प्रष्ट लेखिया छ। मिनी बसमा दुईजनालाई मात्रै यो 60 वर्ष प्लस भएका दुईजना वृद्धहरूलाई मात्रै सिट क्षमता दिने भन्ने कुरा प्रष्ट लेखिया छ। तर यो के प्रष्ट हुनु पर्यो भनेदेखि व्यवसायहरूले यी सबै कुरा मान्नको लागि दुईजनालाई दिने कुन चाहिँ दुईजनालाई दिने, सुरुमा चढ्ने दुईजनालाई दिने हो कि बिचमा चढ्नेलाई दिने हो कि सुरुमा चढेर झरिसकेकालाई दिने हो कि, त्यसो भएको हुनाले कानुनमा प्रष्ट भयो भनेदेखि यस्तै कुराहरू कानुनमा प्रष्ट भयो रह्यो भनेदेखि चाहिँ 100% व्यवसायहरूले यो कुरा लागू गर्नुपर्छ भनेर स्वत रूपमा आफै स्फूर्त रूपमा लाग्नेछन् भन्ने कुरा चाहिँ म आफू व्यवसायको तर्फबाट तपाईँलाई विश्वस्त गराउन चाहन्छु।
सामाखुसी यातायात व्यवसाय संघका सचिव लालप्रसाद गुरागाईसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्दु नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सन्दीप सुन्दाससँगै पिटी रोपचन्द विदा हुन्छु। नमस्कार।